रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज नगर विकास समितिद्वारा गुरी योजना सार्वजनिक बुलबुलीलाई मुख्य पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने
उच्च अदालत सुर्खेतमा यो वर्ष 319 वटा मुद्दा दर्ता पछिल्लो 6 महिनामा 170 मुद्दाको टुङ्गो लाग्यो
अल्जेरियामा एक सैनिक विमान दुर्घटना हुँदा 250 जनाको ज्यान गयो
र धनगढी प्रिमियर लिगमा आज काठमाडौँ र महेन्द्रनगर खेल्ने आइपिएलमा हैदराबाद र मुम्बई भिड्ने हिमाल पहाड तराई कोही छैनन् पराई बिहानको भेरी खबरबाट डेलु र मधुबनको नमस्कार तपाईँ हामीलाई radiobheri.com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ
अब खबर विस्तारमा उच्च अदालत सुर्खेतले पछिल्लो 6 महिनामा 170 मुद्दाको टुङ्गो लगाएको जनाएको छ आर्थिक वर्ष 2074-75 फागुन मसान्तसम्म दर्ता भएका 319 मुद्दा मध्य 170 मुद्दाको टुङ्गो लगाएको हो अदालतका रजिस्ट्रार जितेन्द्र बाबु थपलियाले अघिल्लो वर्षबाट जिम्मेवारी सरेका 97 र यस वर्ष 222 मुद्दा दर्ता भएको जानकारी दिनुभएको छ यस्तै सुर्खेत जिल्ला अदालतले 2 महिनामा 1014 मुद्दा मध्ये 568 मुद्दा र दैलेख जिल्ला अदालतले 242 मुद्दा मध्ये 76 मुद्दाको टुङ्गो लगाएका छन् अदालतका न्यायाधीश यज्ञराज भट्टले अदालतलाई प्रविधि मैत्री बनाउँदै लैजान आफूहरू लागिरहेको बताउनु भएको छ उहाँले अदालतसँग जनताको निकट सम्बन्ध स्थापना गर्नका लागि समुदायमा अन्तर्क्रिया सञ्चालन गर्ने गरिएको बताउनु भएको छ
बुलबुलेले संरक्षण तथा विकासका लागि कुनै प्लान पाइ नपाइरहेको बेला यति बेला बुलबुले संरक्षणका लागि भनेर नगर विकास समितिले गृह योजना सार्वजनिक गरेको छ विगत केही दशक यता संरक्षण तथा फेरिदो रूप नपाएको बुलबुलले अब पर्यटकीय ढाँचाको रूपमा यसलाई विकास गर्न लागेको हो सुर्खेत उपत्यका नगर विकास समितिले आयोजना गरेको एक कार्यक्रमका बीच बुलबुलेका लागि निर्माण गरिएको मास्टर प्लान सार्वजनिक गरिएको हो बुलबुलेको विकासका लागि थुप्रै बजेट आए पनि त्यसलाई सही सदुपयोग नहुँदा विकास निर्माण हुन सकेको थिएन पुनर्संरचनाको निर्माणसँगै बुलबुले सुहाउँदो तरिकाले आफूलाई त्यसलाई बुलबुले आफ्नो कामलाई प्राथमिकता दिन नसक्दा अहिले काम ओझेलमा परेको थियो पछिल्लो समय बुलबुले पुनर्निर्माणको कामलाई तीव्रता दिएसँगै अहिले बुलबुलेको मुहार समेत फेरिँदै गएको छ आन्तरिक तथा बाह्य पर्यटकका लागि सुर्खेतको चिनारी बनेको बुलबुलेसँग उचित कार्ययोजना नभएका कारण ओझेलमा परेको थियो अहिले बुलबुलेको फेरिदो रूपसँगै बुलबुले विभिन्न प्लान समेत बनाउँदै गएको छ ओझेलमा परेको बुलबुलेलाई अहिले सुर्खेत उपत्यका नगर विकास समितिले विभिन्न काम समेत थालेको छ उपत्यका नगर विकास समितिका अध्यक्ष नारायण कोइरालाले बुलबुलेको संरक्षणका लागि आफूले गृह योजना निर्माण बनाएर काम थालेको बताउनु भएको छ उहाँले बुलबुले निर्माण गरिएसँगै हाल बुलबुले वरपर पखाल निर्माणको कार्य समेत भइरहेको बताउनुभयो सुर्खेत उपत्यका शहरी विकास समितिको अनुरोधमा आर्किटेक्ट डिजाइनर एसोसिएटका प्रतिनिधि सुमन महर्जनद्वारा बनाएको मास्टर प्लान अनुसार बुलबुलेको विकास गरिने कोइरालाले बताउनुभयो प्रकृतिलाई मास्टर प्लानमा विशेष ध्यान दिएको उहाँको भनाइरहेको छ हाल बुलबुलेमा भइरहेको रुखलाई संरक्षण गर्दै व्यवस्थापन गरिने बताउनुभयो काट्नै पर्ने स्थानमा मात्र न्यूनतम केही रुख मात्र काटिने मास्टर प्लानमा उल्लेख गरिएको छ सुर्खेतको बढ्दो जनसङ्ख्यालाई मध्यनजर गर्दै मास्टर प्लानमा नागरिकको स्वास्थ्यको समेत ध्यान दिएको छ बुलबुलेको मुख्य तालको ढुङ्गाद्वारा थपिने भएका छन् भने मुख्य ताल ओरपर हिडुलका लागि स्थान समेत थपिने भएको छ ढुङ्गे धाराबाट झर्ने पानीको आवाजले पर्यटकलाई मोहित बनाउने मास्टर प्लानमा उल्लेख गरिएको छ ताल ओरपर उब्जिने पानीलाई व्यवस्थित गरिने भएको छ यस्तै उब्जिने पानी तथा झारको माथितिरको काठबाट निर्मित हिँड्ने स्थान बनाइने भएको छ प्रावरणीय रूपमा किरा फटेङ्ग्रा तथा अन्य जीव जन्तुलाई घाँसे मैदानमा प्रकृतिसँग जोडिने भएको छ मन्दिरको छेउमै पिपल पानी त्यसै गरी दोब्बर ठुलो ताल बनाइने मास्टर प्लानमा उल्लेख गरिएको छ। यसै गरी बुलबुलेको विकासका लागि अन्तर्राष्ट्रिय स्तरको स्विमिङ पुल बनाइने भएको छ भने पिकनिक तथा क्याम्पिङका लागि फरक स्थान बनाइनेछ। बुलबुलेमा 2D खेल निर्माण गरिने जनाइएको छ। गुरु योजनामा थुप्रै काम भइसँगै अब त्यही अनुसार काम अगाडि बढ्ने उपत्यका नगर विकास समितिका अध्यक्ष कोइरालाले बताउनुभयो। मास्टर प्लान बमोजिम कुल 31 करोड लागत लाग्ने अनुमान समेत गरिएको छ। इत्राम खोला एरियाको उचित व्यवस्थापन लगायतका विषयमा पनि निर्माण काम भइरहेको र त्यस ठाउँको कारणले कुल लागतमा 50 करोडसम्म पुग्ने जनाइएको छ।
कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्तामा नियुक्त हुनुभएका विद्याभूषण मानन्दरले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। प्रदेश प्रमुखको कार्यालय सुर्खेतमा आयोजित एक कार्यक्रमका बीच उहाँलाई उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश हरिकुमार पोखरेलले पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। शपथ ग्रहण समारोहमा कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाही लगायत प्रदेश सरकारका मन्त्री तथा प्रदेश सभा सदस्यको उपस्थिति रहेको थियो। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको सिफारिसमा प्रदेश प्रमुख दुर्गा केशर खनालले मानन्दरलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गर्नुभएको हो। उच्च अदालतका न्यायाधीश सरह मर्यादा र सेवा सुविधा पाउने गरी मुख्य न्यायाधिवक्तामा वक्ता हुनुभएका मानन्दर प्रदेश सरकारको कानुनी सल्लाहकार रहनुहुने भएको छ। 2052 सालमा अधिवक्ता हुनुभएका उहाँ अहिले नेपाल बार एसोसिएसन उच्च अदालतका सदस्य समेत रहनु भएको छ।
डोटीको जोराइल गाउँपालिका 2 डाँडाखालीमा चट्याङ लागेर 2 बालकको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय डोटीले 12 वर्षे ओम प्रकाश भण्डारी र 9 वर्षे छोरा भुवन भण्डारीलाई भण्डारीको चट्याङ लागेर ज्यान गएको जनाएको छ। डोटीका डिएसपी शिवबहादुर सिंहले घरको आँगनमा खेलिरहेको बेला चट्याङ लागेर 2 ज्यान गएको बताउनुभयो।
वीरेन्द्रनगर नगरपालिकाले लक्षित वर्गका लागि यस वर्ष 1.25 करोड बढी बजेट विनियोजन गरेको छ। अब वडा तहबाट योजनाहरू छनौट भएर आउने भएकाले महिला, दलित, जनजाति, अपाङ्गता भएका तथा सीमान्तकृत वर्गका लागि एकमुष्ट करिब 1.25 करोड बढी रकम बजेट छुट्याइएको हो। यस्तै नगरपालिकाले लक्षित वर्गको बजेट यसपटकदेखि क्षमता विकासभन्दा पनि आय आर्जन र उत्पादनमूलक कार्यमा बजेट विनियोजन गरिएको जनाएको छ। यसै सन्दर्भमा हामीले हाम्रा साथी दिपा कोइरालाले वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकाललाई वीरेन्द्रनगर नगरपालिकाको लक्षित वर्गको बजेट लगायतको बारेमा के कस्तो योजना छ भनी सोध्नु भएको छ।
लक्षित वर्गको बजेट भनेर यहाँभन्दा अगाडि जुन खालले अब बजेट आउँथ्यो होइन, केन्द्रबाटै 30% भनेर छुट्याएर आउँथ्यो भने अहिले 30% भनेर छुट्याएर आएन। समग्र स्थानीय सरकारले त्यहाँको आवश्यकता के हो भन्ने कुरालाई ध्यान दिएर आवश्यकताको आधारमा छुट्याउनु पर्ने, तर फाँट चाहिँ छ होइन। सामाजिक फाँट अन्तर्गत महिला, दलित, त्यसपछि बालबालिका, ज्येष्ठ नागरिक सबैको लागि छुट्याऊ, तर आवश्यकताको आधारमा छुट्याऊ भनेर सिङ्गो बजेट चाहिँ बजेटबाटै छुट्याऊ भनेर आयो। आइसकेपछि वीरेन्द्रनगर नगर पालिकाले पनि केही बजेट छुट्याएर जानुपर्छ भन्ने हिसाबले हामीले प्रत्येक ओडामा 5 लाखको दरले चाहिँ अहिले पहिलो चरण हो, यसलाई अलिकति प्र्याक्टिसको रूपमा हेरौँ भनेर प्रत्येक ओडामा कम्तीमा 5 लाखको दरले चाहिँ यो बजेट छुट्याउन लगायौँ। नगरपालिकाभित्र चाहिँ हामीले महिला आय आर्जन भनेर 10 लाख रुपियाँ छुट्यायौँ होइन। त्यही लैङ्गिक बजेट अन्तर्गत नै हिंसा प्रभावित महिलाको लागि अब एउटा लैङ्गिक कोष खडा गर्नुपर्छ भनेर 10 लाख रुपियाँ त्यहाँ चाहिँ हामीले त्यसलाई निरन्तरता दियौँ। सुरक्षित भवन, अब यो न्यायिक क्षेत्र पनि स्थानीय तहभित्रै पर्ने, विशेष गरेर महिलासँग सम्बन्धित संवेदनशील मुद्दाहरू आएको बेला महिलालाई नै संरक्षण गरेर राख्नु पर्यो भने कसरी राख्ने त भनिसकेपछि अब एउटा सुरक्षित भवन बनाउनु पर्छ भनेर हामीले त्यहाँ चाहिँ अहिले आधार मात्रै तयार गर्ने नक्साहरू हामी अफिसबाट बनाउँछौँ र त्यसको जग तयार गर्ने भनेर 7 लाख रुपियाँ छुट्यायौँ। यसरी समग्रमा हेर्दा लगभग हाम्रो बजेट चाहिँ 1.25 करोडको हाराहारीमा महिलाको लागि छुट्यो छ। ओडा ओडामा ओडा अध्यक्षज्यूहरूले त्यहाँको आवश्यकतालाई हेरेर कार्यक्रम बनाएर त्यसरी सुरु गर्नु भएको छ भने नगरमा हामीसँग जति पनि बजेटहरू छ त्यसलाई अहिले महिलाको आय आर्जनसँग जोडिने खालको कार्यक्रम गर्नुपर्छ भनेर हामी त्यो योजनामा छौँ। कतिपय बजेटहरू हाम्रो यो कृषि अन्तर्गत पनि महिला कृषकहरूलाई बढी प्रमोट गर्नुपर्छ भनेर अहिले कृषिले पनि महिलासँग महिलाको नाम जोडिएका कृषि फर्महरूलाई नै एउटा छुट्टै बनाएर अनुदान दिने भनेर त्यहाँ पनि हामीले गरेका छौँ भने सँगसँगै अहिले होमस्टेको लागि हामीले पहिलो चरणमा यसलाई अलिकति प्र्याक्टिसको रूपमा लगाउँ भनेर 5 लाख रुपियाँ छुट्याएका थियौँ। त्यसो भएदेखि वीरेन्द्रनगर नगरपालिकाले यस वर्ष लसित वर्गको कार्यक्रम अन्तर्गत महिलाहरूका लागि आयमूलक कार्यक्रममा चाहिँ बढी जोड दिन्छ भनेर बुझ्न सकिने भयो। अहिले त्यसलाई पनि महिलासँग सम्बन्धित होमस्टेलाई नै प्रमोट गर्ने भनेर अहिले हामी त्यो लागिरहेका छौँ। त्यसरी समग्र हेर्दा 1.25 करोड भन्दा अलिक बढी बजेट नै हामी कहाँ देखिन्छ होइन, त्यो कुरालाई अगाडि बढाइरहेका छौँ। अब कामहरू लघु लघु भइरहेछ। अब यसरी हामीले लक्षित वर्गको कार्यक्रम अन्तर्गत हेर्दाखेरि पहिलाका आउने बजेटहरू जुन 35% बजेटहरू आउँथे बढी जसो चेतनामूलक कार्यक्रममा चाहिँ खर्चिने गरेको र त्यो पनि अन्तिममा आएर सबैलाई बाँडेर दिने र त्यसको प्रभावकारिता चाहिँ कागजमा मात्र देखिने जस्तो पनि देखिन्थ्यो होइन। त्यसो भएपछि अब स्थानीय तह भएपछि यी कुराहरूमा चाहिँ हामीले फरकपन पाउन सक्छौँ।
लैङ्गिक उत्तरदायी बजेटको जुन कन्सेप्ट आयो र लागू भयो त्यसपछि समग्र बजेट सचेतना कार्यक्रममा नै लागू भए होइन। अब अलिअलि परिवेश पनि त्यस्तै थियो, देशमा संविधान निर्माण हुँदै थियो, कतिपय संवैधानिक हिसाबले महिलाका हक अधिकार सुनिश्चित गर्नु आवश्यक थियो होला, बैठक छलफल भए, त्यो एउटा पाटो भयो होइन। अब परिस्थिति फरक भयो नि, अब हाम्रो संविधानले नै अधिकारको लडाइँ सकियो, विकास र समृद्धि भनेर प्रस्तावनामा भनिदियो, फेरि पनि हामी बसेर राइट बेसका कार्यक्रम गर्न थाल्यौँ अथवा अधिकारका कुरा गर्न थाल्यौँ भने त्यो समयले मागेको माग होइन भन्ने कुरामा हामी अब प्रष्ट भएका अहिले छौँ। अहिले पनि कतिपय अवस्थामा हामीसँग त्यो प्रपोजलहरू छ तर त्यो प्रपोजललाई हामीले त्यहाँ राखे तापनि त्यसलाई छलफलमा चलाएका छैनौँ। किन छैनौँ भन्दा त्यो अहिलेको आवश्यकता हो या होइन भन्ने कुरालाई त्यो हेर्नुपर्छ भनेर हामी लागेका छौँ।
उहाँ हुनुहुन्थ्यो वीरेन्द्रनगर नगरपालिका सुर्खेतका उपप्रमुख मोहनमाया ढकाल बिहेरी खबरसँग कुरा गर्दै। पेरी खबरमा खबरको सिलसिला जारी नै छ, अहिलेलाई भने यो छोटो विश्राम।
सबैको मन छुने
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले नगर विकास समितिद्वारा गुरी योजना सार्वजनिक बुलबुलेलाई मुख्य पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने, उच्च अदालत सुर्खेतमा यो वर्ष 319 वटा मुद्दा दर्ता, पछिल्लो 6 महिनामा 170 मुद्दाको टुङ्गो लाग्यो लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। नेपाली कंग्रेस सुर्खेतले स्वर्गीय नेता खुमबहादुर खड्काको निधनको 13 दिन पारेर हिजो शोकसभा गरेको छ। शोकसभामा केन्द्रीय सदस्य एवं पूर्व मन्त्री हृदयराम थानीले प्रतिनिधित्व कालदेखि नै गणतन्त्रको समयसम्म स्वर्गीय नेता खड्काले पार्टीलाई क्रियाशील र संगठित बनाउने अभियानमा लागेको बताउनु भएको छ। उहाँले विकास निर्माणको काम होस् वा पार्टी संगठनमा होस् स्वर्गीय नेता खड्काको बेग्लै पहिचान बनाउन सफल भएको उल्लेख गर्नुभएको छ। खड्काको निधनले पार्टीले कुशल संगठन र कार्यकर्ताहरूले आँटिलो र भरसिलो नेता गुमाएको उहाँको भनाइ छ। कंग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीको सभापतित्वमा भएको शोकसभामा पूर्व खड्क बहादुर बस्याल, कर्णाली प्रदेश सभा सदस्य द्वय यज्ञ बहादुर विसी, अमृता शाही, कंग्रेस सुर्खेतका पूर्व सभापति डम्बर विक्रम जीसीले पार्टीले आफ्नो नेता गुमाएको भन्दै अब पार्टीलाई एक ढिक्का बनाई अगाडि बढाउनु पर्नेमा जोड दिनु भएको छ। शोकसभापछि स्वर्गीय खड्काको अस्तुलाई भेरी नदीमा विसर्जन गरिएको छ।
नेपालगंज उपमहानगरपालिकालाई यही चैत मसान्तभित्र खुल्ला दिशामुक्त घोषणा गर्ने लक्ष्य फेरि विफल भएको छ। यही चैत मसान्तभित्र उपमहानगर नगरपालिकालाई खुल्ला दिशामुक्त घोषणा गर्ने भनिए पनि अझै 2 वटा खुल्ला दिशामुक्त हुन बाँकी भएपछि फेरि घोषित लक्ष्य विफल भएको हो। यसअघि पनि पटक पटक नेपालगञ्जलाई खुल्ला दिशामुक्त घोषणाका लागि तय गरिएका लक्ष्य विफल हुँदै आएका छन्। उपमहानगरपालिकाका ओडिएफ फोकल पर्सन ओबिराज आचार्यले यही चैत मसान्तभित्र खुल्ला दिशामुक्त घोषणा गर्ने भनिए पनि केही वडा बाँकी भएकाले अब वैशाखको दोस्रो सातासम्म खुल्ला दिशामुक्त हुने बताउनु भयो। 11 नम्बर ओडालाई हिजो खुल्ला दिशामुक्त घोषणा सँगै अब वडा नम्बर 18 र 22 खुल्ला दिशामुक्त घोषणा गर्न बाँकी रहेको छ।
समृद्धिका लागि वन्यजन्तु संरक्षण भन्ने मूल नारासहित बाँकी राष्ट्रिय निकुञ्जले विविध कार्यक्रम गरी वन्यजन्तु सप्ताह मनाउने भएको छ। प्रत्येक वर्ष वैशाख 1 गतेदेखि 7 गतेसम्म सञ्चालन गरिने सप्ताहको विषयमा बाँकी राष्ट्रिय निकुञ्जले सबै पक्षहरूको सहभागितामा छलफल गरेको छ। साझेदार संघ संस्था, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, मध्यवर्ती क्षेत्र उपभोक्ता समिति, समुदायमा आधारित चोरी शिकार नियन्त्रण, युवा जागरण सञ्जालको सहभागितामा सप्ताह गरिने कार्यक्रम तय गरिएको छ। सप्ताहमा संरक्षण सम्बन्धी अन्तर्क्रिया, सडक नाटक अभिमुखीकरणका साथै भलिबल र फुटबल प्रतियोगिता लगायतका कार्यक्रम हुने निकुञ्जले जनाएको छ।
नेपाल प्रहरीको महानिरीक्षकमा नियुक्तिको विषयलाई असन्तुष्टि जनाउँदै डिआइजी रमेश खरेलले पदबाट राजीनामा दिनुभएको छ। आफ्नो सहभ्याजी सर्वेन्द्र खनाललाई सरकारले महानिरीक्षकमा बढुवा गरेपछि खरेलले असन्तुष्टि जनाउँदै राजीनामा दिनुभएको हो। खरेलले फेसबुकमा स्टाटस लेख्दै नवनियुक्त प्रहरी महानिरीक्षक खनाललाई बधाई तथा सफलताको शुभकामना समेत दिनुभएको छ। खरेलले 29 वर्ष प्रहरीको सेवा अवधिबाट अलग्गिने निर्णय पनि फेसबुकबाट सार्वजनिक गर्दै प्रहरी प्रधान कार्यालय नक्सालमा गएर राजीनामा पत्र बुझाउनु भएको हो।
भारतको उत्तर प्रदेशमा केही दिन अघि बर्ड फ्लू रोग देखा परेपछि बाँकीमा थप कडाई गरिएको भनिए पनि अवैध भारतीय कुखुरा नरोकिएको पाइएको छ। विभिन्न खुला नाका हुँदै लुकाई छिपाई तस्करहरूले दिनहुँ अवैध रूपमा कुखुरा र चल्ला भिट्याउँदा बर्ड फ्लूको जोखिम बढेको हो। हिजो बाँकेको राधापुर प्रहरी चौकीले खजुरा गाउँपालिका वडा नम्बर 1 मटैहवाबाट अवैध भारतीय कुखुरा र चल्ला बरामद गरेको छ। बिहारी अवस्थामा फेला परेको 10 जिउँदा ब्रोइलर कुखुरा र 150 साना कोइलर चल्ला प्रहरीले बरामद गरेको हो। बरामद गरेको कुखुरा र चल्ला हिजै पशु क्वारेन्टाइन कार्यालय नेपालगञ्जमा बुझाएको प्रहरीले जनाएको छ।
हामीसँग खेल खबरसँगै अन्य खबरहरू बाँकी नै छन्। अहिलेलाई भने यो अर्को विश्राम।
रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। दिनजेल हामीले छिमेक श्रेफेडसँगै राष्ट्रिय खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराज मणि पोखरेलले शिक्षा क्षेत्रको सुधारका लागि 5 वर्षीय कार्ययोजना सार्वजनिक गर्नुभएको छ। मन्त्रालयमा पत्रकार सम्मेलन गरी उहाँले शिक्षा क्षेत्रको सुधारका लागि 10 विषयका विभिन्न बुदामा 5 वर्षीय मार्गचित्र प्रस्तुत गर्नुभएको हो। मन्त्री पोखरेलले शिक्षालाई जीवन उपयोगी बनाउनका लागि आफूले 5 वर्षमा गर्न सक्ने कामको मार्गचित्र प्रस्तुत गर्नुभएको हो। संघीय व्यवस्था अनुकूल शिक्षा नीति 6 महिनाभित्र सम्पन्न गर्ने, कक्षा 1-12 शिक्षालाई अनिवार्य गरी क्रमशः निशुल्क बनाउने उहाँको भनाइ छ। यस्तै सबै खाले श्रम शक्तिको विकासमा अधिकतम ध्यान पुर्याउने, विज्ञान र प्रविधिलाई नेपाली जीवन पद्धतिसँग जोड्ने विषयवस्तु पनि मार्गचित्रमा समेटिएका छन्। यस्तै सबै प्रदेशमा एउटा आवासीय मातृभाषा विद्यालय स्थापना गर्ने, विद्यालयको भौगोलिक अवस्थिति, विद्यार्थी संख्या र विषयगत आवश्यकता का आधारमा शिक्षकको दरबन्दी लगायतका कुरा पनि कार्ययोजनामा समेटिएका छन्।
भेरी खबरमा अब लागौँ एउटा विदेशको खबरतर्फ। अल्जेरियामा एक सैनिक विमान दुर्घटना हुँदा कम्तीमा 250 जनाको ज्यान गएको छ। अल्जेरियाको राजधानी अल्जेरियसमा रहेको बौफिक सैन्य विमानस्थल नजिक भएको विमान दुर्घटनामा ज्यान गुमाउने धेरै जस्तो सेना रहेका छन्। बौफिक सेना सैन्य विमानस्थलबाट उडान भरेको केही समयमै विमान दुर्घटना भए पनि दुर्घटनाको कारण भने खुलेको छैन। सैन्य प्रमुखले दुर्घटनाको अनुसन्धान गर्न आदेश दिएको त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ। 4 वर्ष अघि पनि अल्जेरियामा एक विमान दुर्घटना हुँदा 77 जनाको ज्यान गएको थियो।
र भेरी खबरको अन्त्यमा अब केही खेल खबर। धनगढी प्रिमियर लिगमा हिजो हुने भनेको काठमाडौँ गोल्डन्स र महेन्द्रनगर युनाइटेड बीचको खेल वर्षा र हावाहुरीका कारण स्थगित भएको छ। संघीय इकाई प्रहरीको मैदानमा खेल सुरु भए लगत्तै वर्षा र हावाहुरीका कारण आजलाई खेल सारिएको हो। यो खेलको विजेताले उपाधिका लागि टिम चौराहासँग खेल्ने भएको छ। टसारेर ब्याटिङको निम्ति पाएको महेन्द्रनगरले 2 ओभरमा 8 रन बनाएका बेला पानीसँगै हावाहुरी चलेपछि खेल सारिएको हो। लिग चरणमा अपराजित भएको काठमाडौँ पहिलो क्वालिफायर्समा घरेलु टिम चौराहा धनगढीसँग 1 विकेटले हारे पनि लिगमा शीर्ष स्थानमा रहेका कारण भने फाइनलमा पुग्न अर्को मौका पाएको हो। यस्तै महेन्द्रनगरले सिवाईसी अत्तरियालाई 15 रनले पराजित गर्दै क्वालिफायर्समा पुगेको हो।
खेल खबरकै अर्को प्रसङ्गमा इन्डियन प्रिमियर लिग आइपिएलमा आज सनराइजर हैदराबाद र मुम्बई इन्डियन्स भिड्ने भएका छन्। यी दुई बीचको खेल आज दिउँसो हुने जनाइएको छ। यसअघि हिजो भएको खेलमा इन्डियन प्रिमियर लिगमा हिजै भएको अर्को खेलमा दिल्ली रेड डेभिल्स लगातार दोस्रो हार बेहोरेको छ। जयपुरमा भएको खेलमा दिल्ली राजस्थानसँग डक अफ लुइसको नियमको आधारमा 10 रनले पराजित भएको हो। टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले 17 ओभरमा 5 बलमा 5 विकेट गुमाएर 153 रन बनाएको अवस्थामा वर्षा भएपछि खेल रोकिएको थियो। त्यसपछि लामो समय पानी परेपछि दोस्रो इनिङमा खेल 6 ओभरमा झारिएको थियो। जवाफमा 6 ओभरमा 71 रन लक्ष्य पाएको दिल्लीले 4 विकेट गुमाउँदा 60 रन मात्र बनाउन सकेको हो। दिल्लीको यो लगातार दोस्रो हार हो। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
नगर विकास समितिद्वारा गुरु योजना सार्वजनिक बुलबुलेलाई मुख्य पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने।
उच्च अदालत सुर्खेतमा यो वर्ष 319 मुद्दा दर्ता, पछिल्लो 6 महिनामा 170 मुद्दाको टुङ्गो लाग्यो।
अल्जेरियामा 1 सैनिक विमान दुर्घटना हुँदा 250 जनाको ज्यान गयो।
र धनगढी प्रिमियर लिगमा आज काठमाडौँ र महेन्द्रनगर खेल्ने, आइपिएलमा हैदराबाद र मुम्बई भिड्ने। हवस् त, तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीको साथमा रहनुहोला। बिहानको भेरी खबरबाट डिलु र मधुबन बिदा हुन्छौँ। नमस्ते।